قل انظروا ماذا في السماوات والارض, کہہ دیجئے دیکھو تو صحیح آسمانوں میں اور زمین میں کیا ہے, یعنی کتنی بے شمار نشانیاں, عقل تو استعمال کرو, دیکھو تو صحیح, کبھی دیکھا بھی کرو, کبھی سوچا تو کرو. اب دیکھتے تو سب ہیں, کافر بھی تو دیکھتا ہے کہ ہاں ستارے آج کیسے ہیں, بتاتے ہیں کہ آج وہ فلانا ستارہ ادھر ہوگا اور فلانا پلانٹ ادھر سے گزرے گا اور فلاں ہوگا اور سب سے قریب ترین فلاں ستارہ آ جائے گا, یہ تو دیکھتے ہیں. ہاں آنکھوں سے تو دیکھتے ہیں, عقل عقل سے نہیں دیکھتے, عقل استعمال نہیں کرتے. جہاں انسان عقل استعمال کرتا نا وہاں یہ سوال ضرور آتا ہے کس نے بنایا ہوگا یہ سارا نظام. آپ صرف اتنا سوچ لیں, گھر میں جس دن اچھا کھانا بن جائے تو سب پوچھتے ہیں نا کس نے بنایا, یہ انسان کی فطرت ہے, وہ یہ سوال کرتا ہے کس نے بنایا. یہ اتنی چھوٹی سی چیز کا انسان سوچ لیتا ہے کس نے بنایا, کسی کی اچھی چیز دیکھ لیتے ہیں کس نے یہ بنائی. تو کیا کائنات کو دیکھ کے کبھی نہیں سوچتے کہ کس نے بنایا, اور دوسرا سوال فوراً ذہن میں آتا ہے کیوں بنایا ہوگا. یہ پیاس ہے جو انسان کے اندر ہوتی ہے, ان سوالوں کے جواب وہ چاہتا ہے. لیکن یہ کیسے بے عقلوں کی طرح زندگی گزارتے ہیں کہ اتنا کچھ ہے آسمان اور زمین میں, سمندروں میں پھول پھل جاندار, کہیں تو دیکھو کوئی چیز بھی نہیں تمہیں یہ میسج دیتی کہ تمہارے ذہن میں یہ بات آئے کس نے بنایا. اب یہاں پہ دیکھیں دیکھنے کی دعوت دی جا رہی ہے, قل کہہ دیجئے کہ دیکھو, یعنی غور کرو اس پہ, ورنہ ساری زندگی انسان دیکھتا رہتا ہے مگر اندھوں کی طرح دیکھتا ہے کہ عقل میں کچھ بات ہی نہیں جاتی, ہدایت پھر بھی نہیں ملتی, رب کی پہچان ہی نہیں آئی ہے سب دیکھ کے. ہم اکثر کتنی سینک بیوٹیز اور کتنا فال کا سیزن اتنا خوبصورت دیکھتے ہیں, پھر کتنی اور اللہ تعالیٰ کی ایسی نشانیاں دیکھتے ہیں زمین پہ, کبھی وہ مچھلیاں آپ سمندروں کے نیچے دکھاتے ہیں, کبھی کچھ, کتنی چیزیں دیکھتے ہیں نا, کیا اس وقت رب یاد نہیں آتا؟ آنا چاہیے, اگر نہیں آتا اس وقت کوئی عقل سے کام نہیں لے رہا. جیسے بعض لوگ جو اللہ کو نہیں پہچانتے وہ بس یہی کہتے واو امیزنگ, بس یہ کہہ کے بس ٹھیک ہے, کس نے بنایا اس کو یہ تو سوچو. چلو ستاروں سے سیاروں تک تمہاری عقل نہیں جاتی, جو تمہارے سامنے چیزیں ان میں غور کر لو. وما تغنی الآیات والنذر عن قوم لا یؤمنون, کوئی آیت فائدہ نہیں دیتی نہ کوئی ڈراوا فائدہ دیتا ہے اس قوم کو جو ایمان ہی نہیں لاتی. جو ایمان نہیں رکھتی ان کو نہیں فائدہ دیتے, اسی لیے میں نے آپ کو بتایا جو ایمان ہی نہیں لاتے وہ بس یہ سارا کچھ دیکھ کے بھی واؤ واؤ ہی کرتے رہتے ہیں بس. اتنے بڑے بڑے سائنٹسٹ ہیں, اتنے جیولوجسٹ ہیں, اتنے چاند تک پہنچ گئے ہیں, مگر کیا بات ہے کہ سب دیکھ کے بھی عقل اندھی. ریسرچیں کر رہے ہیں, روز نئی ریسرچز آ گئی ہیں, اس لیے کہ رب کو پانے کے لیے اس کی پہچان کے لیے نہیں دیکھا, بس ایسے ہی دیکھتے ہیں. یہ تو صرف ان کو فائدہ دیتی ہیں جو ایمان لاتے ہیں. ڈراوے بھی جیسے زلزلے آتے ہیں طوفان آتے ہیں, چلو نشانیوں سے نہیں تو مانتے, کبھی ڈراووں کے اوپر ہی غور کر لو, یہ کیوں آیا, یہ اللہ نے مجھے ہلا دیا, کیوں یہ ہوا ہمارے ساتھ, اس کے اوپر ہی کچھ سوچ لو. وہ بھی نہیں ان کو کچھ ہلاتے, سونامیاں آ جاتی ہیں, اتنی تباہیاں ہو جاتی ہیں, اتنے بڑے بڑے طوفانوں کی وہ جاتی ہیں کہ اتنا بڑا وہاں سے طوفان آ رہا ہے ایسے ہو رہا ہے, لیکن کچھ بھی نہیں, کوئی فرق ہی نہیں پڑتا اس کے بعد. استغفر اللہ, اللہ ایسی غفلت سے محفوظ رکھنا. فَهَلْ يَنْتَظِرُونَ إِلَّا مَثَلَ أَيَّامِ الَّذِينَ خَلَوْا مِن قَبْلِهِمْ, اللہ تعالیٰ نے ایک سوال کیا ہے, کیا بس وہ یہی انتظار کر رہے ہیں کہ ان کے اوپر بھی ویسا ہی آئے جو پچھلے لوگوں کے اوپر گزرا, یا تو نہیں انتظار کر رہے, یعنی اب پھر اس کا مطلب انہوں نے نہیں ماننا, یہ تو بس نہیں انتظار کر رہے مگر اس طرح کا ہی کہ ان کے اوپر ایسا ہی عذاب آئے تو پھر ہی یہ مانیں گے. اور دوسرا جو میں نے آپ کو بتایا, تو کیا یہ انتظار بس اسی کا کر, کیا یہی چیز آئے گی جو ان کو جگائے گی, کیا اس سے پہلے یہ نہیں مانیں گے, کیا یہ سوچتے ہیں جیسے قوم فرعون غرق کر دی گئی, یہ غرق ہوں گے تو پھر یہ سوچیں گے, قوم نوح پہ جیسے طوفان آ گیا, یہ طوفان ہی ان کے اوپر آئے تو سوچیں گے. قوم صالح کے اوپر ایک چنگھاڑ آ گئی تھی جس نے ان کو ختم کر دیا تھا, کیا یہ اس کا ہی انتظار کر رہے ہیں؟ اہل مکہ کے لیے بھی اور رہتی دنیا تک جو اس طرف نہیں آتا, سب کے لیے یہی پیغام ہے. قل کہہ دیجئے, اے نبی آپ کہہ دیں, فانتظروا, بس انتظار کرو. ٹھیک ہے اگر نہیں تم مانتے, انتظار کرو. انی معکم من المنتظرین, تو میں بھی تمہارے ساتھ انتظار کرتا ہوں, دیکھ لیتے ہیں پھر کہ کس کا انجام کیا ہوتا ہے. ثم ننجی رسولنا, پھر ہم نجات دیتے ہیں اپنے رسولوں کو. آخر میں کیا ہوتا ہے, جب عذاب آتا ہے نا, تم اس کا انتظار کر رہے ہو نا, تو پھر ہم تو اپنے رسولوں کو, والذین آمنوا, اور جو ایمان لائے ان کو, کذلک, اسی طرح, یعنی اسی طرح نجات دیتے ہیں. ہم رسولوں کو نجات دیتے ہیں اور ایمان والوں کو اسی طرح نجات دیتے ہیں. بس اللہ کا طریقہ یہی ہے, پچھلی قوموں سے ہم نے یہی سیکھا. حقا علینا ننجی المؤمنین, ہمارے اوپر واجب ہے, اللہ نے اپنے اوپر ذمہ لے لیا ہے کہ اس نے تو مومنوں کو نجات دینی دینی ہے. جب عذاب آتا ہے تو بچتے وہی ہیں جو پہلے سے ایمان لائے ہوتے ہیں. اور آپ پتہ ہے نا, اللہ کی باتیں بدلی نہیں جاتی, اللہ کے کلمات بدلے نہیں جاتے. قل یا ایھا الناس, اچھا اب یہ ذہن میں رکھ کے یہ سب آیتیں دیکھیں کہ سورہ یونس کی ٹائمنگ کیا, کون سے ٹائم پہ اتری تھی, مکی دور کے آخری جو ٹائم تھا اس میں. اب ایک طرح سے حجت تمام ہو رہی ہے مشرکین مکہ پہ, یہ دعوت کا سٹارٹنگ نہیں ہے, سٹارٹ میں آپ یہ کہہ دیں گے, نہیں یہ اینڈ ہے. کیا ہے کہ جب دائی دعوت دیتا ہے لوگ پھر بھی منہ موڑتے رہتے دلیل کے باوجود نہیں سمجھتے, تو پھر دائی کو کیا کہنا ہے؟ اور آپ صلی اللہ علیہ وسلم کو یہ جواب دینے کو کہا گیا, یہ سکھایا گیا, بتایا گیا کہ لوگوں سے کہہ دیں, قل یا ایھا الناس, کہہ دیجئے اے لوگوں, ان کنتم فی شک فی دینی, اگر تمہیں ابھی بھی میرے دین پہ شک ہے نا, فلا اعبد الذین تعبدون من دون اللہ, تو میں تو نہیں عبادت کروں گا ان کی جن کی تم عبادت کرتے ہو اللہ کے سوا. جیسے سورہ کافرون میں ہے نا, لکم دینکم ولی دین, تمہارے لیے تمہارا دین ہے پھر میرے لیے میرا دین ہے. اگر تم آج بھی شک ہے, اتنے عرصے سے تبلیغ کرتے ہوئے بھی آج تک تمہیں سمجھ ہی نہیں آیا, تو تم شک میں ہو تو لیکن تم میرے یقین کو متزلزل نہیں کر سکتے, تم مجھے شیکی نہیں کر سکتے. میں تو پھر عبادت نہیں کر سکتا ان ہستیوں کی جن کو تم اللہ کو چھوڑ کے عبادت کرتے ہو. ولیکن اعبد اللہ الذی یتوفاکم, لیکن میں عبادت کرتا ہوں اللہ کی وہ ذات. دیکھیں اب یہاں پہ یہ بھی ہو سکتا تھا, وہ ذات, الذی خلقکم, الذی یحییکم, فرمایا الذی یتوفاکم, جو موت دے گا تم کو, جو فوت کرے گا تم کو, یعنی تم نہ مانو اس کو کوئی بات نہیں, لیکن پھر بچ کے کہاں جاؤ گے. موت ایسی چیز ہے جس کو یاد کر کے نا ہر انسان, موت کا نام اس کے اوپر خوف طاری کر دیتا ہے. تو زندگی بھی اللہ ہی دینے والا ہے, لیکن یہاں پہ کہا وہ جو تم کو فوت کرے گا, یعنی کہ مجھ کو تو میرا تو اس کے ساتھ تعلق ہے ہی ہے, مجھے بھی اس نے ہی فوت کرنا ہے. یعنی تم جتنا مرضی اسے تعلق توڑو, تم جتنا مرضی اسے دور جاؤ, تمہاری موت اس کے ہاتھ میں ہے, تمہاری زندگی کی یہ تار جو ہے نا اس کے قبضے میں ہے, جب چاہے تار کھینچ دے. جس کے سامنے تم ہار جاؤ گے, بڑے سے بڑا فرعون, حاکم, بادشاہ, فاتح, سب ہار گئے, کوئی اس سے نہیں بچا. اس نے موت دے کر سب کو بے بس کر دیا, جھکا دیا. دیکھو کیسے فرعون سمندر میں ڈوبتے ہوئے فریادیں کر رہا. تو اس سے پہلے کہ تم بے بس کر دیے جاؤ, خود ہی آ جاؤ نا رب کی طرف, جھک جاؤ, خود ہی بے بسی ظاہر کر دو. तो जिंदगी में तो तुम्हें एहसास अगर नहीं हुआ, जिंदगी की रौनकों में तुम्हें ये एहसास नहीं हुआ, तो मौत को याद करके ही एहसास ले लो। जब जान कब्ज करने के लिए फरिश्ते आ जाएंगे, तो सिर्फ उस रब की तरफ वापसी है। जो लोग कह देते हैं ना कि अभी छोड़ो, अभी तो बड़ी उम्र पड़ी है, अभी तो बड़ा टाइम है, फिर सही, फिर देखी जाएगी, सारी जिंदगी अल्लाह की तरफ नहीं आते, तो ये एक कलमा अल्लदी ये तवफ्फाकुम, ये उनको होश दिलाने के लिए काफी होना चाहिए कि वो है जो फौत करेगा तुमको, तब उसके सिवा कोई भी नहीं होगा। देखो फिरौन की ये बातें अल्लाह ने सुनी, किसी और को भी नहीं पता, उसके इतने लश्करी थे। देखो अगर 1 लाख घोड़े थे, उनपे 1 लाख सवार तो होंगे, उसके अलावा पता नहीं और कितने, लेकिन कौन था उसके पास उस वक्त, कोई भी नहीं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया ना, लज्जतों को तोड़ने वाली को कसरत से याद किया करो, यानी मौत को, ये लज्जतों को तोड़ती है। तो मौत याद दिला के यकीन दे दिया कि एक दिन तुम बेख्तियार हो जाओगे, तुम्हें जाना तो उसकी तरफ ही है ना। वा उमर तो अन अकूना मिनल मुमिनीन, मुझे तो हुक्म दिया गया कि मैं ईमान लाने वालों में से हो जाऊं, यानी तुम लाओ या नहीं लाओ, मुझे अल्लाह ने मुझे हुक्म दिया क्या है कि मैं ईमान वालों में से हो जाऊं। ये क्यों कहा गया, ईमान वालों में शामिल हो जाऊं, यानी ईमान वालों का एक अलग ग्रुप है, ईमान वाले तुमसे अलग है, मुझे ये हुक्म है कि मैं उनके साथ रहूं, मैं उनके साथ हो जाऊं। खानदान, कबीले, दोस्त, अहबाब सब पीछे रह जाते हैं, ईमान का रिश्ता आगे आ जाता है, उनसे मेरे रब का हुक्म है कि मैं ताल्लुक रखूं। तो ताल्लुकात की देखे आपने किस तरह दायरे अलग अलग हो जाते हैं, जिन ताल्लुकात को हम सबसे फर्स्ट प्रायोरिटी पे समझते हैं वो पीछे हो जाते हैं, ईमान का रिश्ता आगे आ जाता है। बता दिया कि मैं अब तुम में से नहीं हूं, मेरा तो ताल्लुक कहीं और जुड़ गया है, और वो है ईमान वालों के साथ। وَأَنْ أَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِيفًا, और मुझे ये हुक्म दिया गया है क्या, अकिम कायम करो अपना चेहरा, ये उस दीन के यकसू होकर, यानी अब आपने फोकस रहना, आपकी नजरें इस दीन से हटनी नहीं चाहिए, इस रास्ते को छोड़ने का सोचना भी नहीं, देखना भी नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो ऐसा नहीं करना था, आप सल्लल्लाहु अलैहि वसल्लम को हिदायत देकर हर एक दाईये दीन को, जो दीन की दावत देता ना, सबको यही पैगाम है, आपने किसी और तरफ नहीं देखना, लोगों की ख्वाहिशात के पीछे नहीं जाना कि वो ये कह रहा वो नहीं, फोकस्ड हो जाओ, एक संत में चलो, सब छोड़ दो, ये क्या कहता है, वो क्या कहता है, फलां ऐसे कर दिया, फलां ने ये कह दिया, आपको फोकस्ड होना है, ये हुक्म है। वला तकूनन मिनल मुशरिकीन, और आप मुशरिकों में से हरगिज ना हो जाना, शिर्क से कोई ताल्लुक नहीं है, यानी ये भी शिर्क है ना, कि जब इंसान फोकस्ड नहीं है और वो कभी किसी के लिए और कभी किसी के लिए अमल करता हो, कभी किसी को दिखाने के लिए और कभी किसी और को दिखाने के लिए अमल करता हो, तो ये भी क्या है, रियाकारी। और रियाकारी का मतलब है कि वो हनीफ नहीं है, फिर यकसू नहीं है। हनीफ कौन है, जो सबसे कट के एक का हो जाए, फिर उसको ये नहीं कि कौन मुझे देख रहा है, कौन मुझे नोट कर रहा है, कौन मेरे साथ क्या कर रहा है, जो ऐसा करता है, जो ये इन चीजों में पड़ जाता है, उसने फिर शिर्क किया, क्योंकि रियाकारी शिर्क है। और दूसरी बात, ये फोकस्ड होने की बात क्या है इसके अंदर दूसरी, कि जब दीन के ऊपर अमल करने लगो ना, तो फिर ये नहीं है कि जब दिल चाहे कर लिया, जब दिल चाहे दीनदार बन गए, जब दिल चाहे दीन से बेजार हो गए, तो अब सारा छोड़ दिया। एक मुल्क में रहते हैं तो आप बड़े दीनदार हैं, दूसरे मुल्क में चले गए तो आपने सारा दीन छोड़ छाड़ के बैठ गए, नहीं, फोकस्ड बस, फिर सारी जिंदगी के लिए अपना चेहरा एक समत में, अब वहां से ना हटे। ولا تدع من دون الله ما لا ينفعك ولا يضرك, اور نہ تم پکارو اللہ کے سوا جو نہیں فائدہ دیتا تم کو اور نہ نقصان دے سکتا. شرک کیسے ہوتا؟ شرک صرف یہ نہیں ہے کہ انسان نے کسی کے اور کے بت کے آگے سجدہ کر رہا, یہ بھی شرک ہے جبکہ انسان نفع یا نقصان کسی اور کے ہاتھ میں سمجھنے لگے. ولا تدع من دون اللہ, اللہ کے سوا کسی اور کو نہ پکارو, کسی اور کو نہ پکارو. اس کا کیا جواب دیں گے وہ لوگ جو کہتے ہیں جی وہاں پہ بھی منتیں پوری ہوتی ہیں اور وہاں پہ بھی مرادیں پوری ہوتی ہیں اور وہاں پہ بھی دعائیں قبول ہوتی ہیں؟ کیا جواب دیں گے؟ اللہ تعالیٰ نے تو فرمایا کسی کو اللہ کے سوا نہ پکارو. اللہ کے سوا میں کون کون آتا ہے ذرا لسٹ بنائے. ہر ایک تو اللہ کے سوا ہی ہے نا, چاہے وہ پیغمبر ہے, چاہے وہ کوئی فرشتہ ہے, چاہے کوئی جن ہے, چاہے کوئی اولیاء اللہ ہیں, چاہے کوئی بھی ہے, وہ سب من دون اللہ ہے نا, اللہ کے سوا ہی ہے نا, ادر دین اللہ ہے نا. اس کا مطلب کیا؟ صرف اکیلے اللہ کو پکارو, اکیلے اللہ کو. لا تدعو من دون اللہ, اللہ کے سوا کسی اور کو نہ پکارو. اس سے زیادہ واضح صاف آیت کیا ہو سکتی ہے؟ ما لا ينفعك ولا يضرك, جو نہ تمہیں فائدہ دے سکتے نہ نقصان دے سکتے. اب جب انسان کی یہ ایمان آ جاتا ہے نا, تو کتنا دل میں سکون آ جاتا ہے. ٹھیک, واقعی مجھے تو کوئی بھی نہیں, نہ میرا کوئی بال بیکا کر سکتا ہے, کوئی نقصان نہیں مجھے دے سکتا, اور نہ ہی مجھے کوئی نفع پہنچا سکتا ہے. مجھے کیا ضرورت ہے میں کسی اور سے جا کے مانگوں؟ اللہ تیرے ہاتھ میں ہے ساری بھلائی, میں تجھے ہی کیوں نہ پکاروں. اور جو اللہ کے سوا اوروں کو پکارتے ہیں, اللہ تعالیٰ نے فرمایا نا قرآن میں کہ وہ ان کا جواب نہیں دے سکتے, وہ ان کی پکار سے بالکل غافل ہیں, قیامت تک بھی پکارتے رہیں گے ان کو جواب نہیں دے سکتے. ہمارا بھی عقیدہ صحیح کرنے کے لیے مکی آیتیں, مکی جو صورتیں ہیں, اس کو اچھی طریقے سے سمجھنا چاہیے. جو یہ مکی صورتوں کو صحیح سے سمجھ جائے, اس کا عقیدہ آخرت بھی درست ہو جائے گا, عقیدہ توحید بھی خود بخود درست ہو جائے گا, اور عقیدہ رسالت میں بھی جو فلاز ہیں وہ بھی درست ہو جائیں گے. فَإِن فَعَلْتَ, پھر اگر تو نے کیا, یعنی اگر تو نے کسی اور کو نفع نقصان کا مالک سمجھا, تو نے اس طرح سے شیئر کیا, فَإِنَّكَ اِذًا مِّنَ الظَّالِمِينَ, تو تو بھی ظالموں میں سے ہو جائے گا. اس لیے کہ شرک سب سے بڑا ظلم ہے, اور یہ شرک کی ایک فارم ہے کہ کوئی اور مجھے کوئی فائدہ دے سکتا ہے, کہیں اور سے اولاد مل سکتی ہے, کہیں اور سے رزق مل سکتا ہے, میری جاب کے مسئلے فلاں جگہ سے حل ہو سکتے ہیں, یا فلاں مجھے نقصان دے سکتے ہیں. جب تک اللہ کا اذن نہ ہو, ایک پتا بھی درخت سے نہیں گر سکتا, تو کوئی کسی کو نقصان کیسے دے سکتا ہے؟ اللہ تو نہ ہم سے ناراض ہونا, اللہ تو نہ ہم پر عتاب کرنا, اللہ کسی انسان کی مجال نہیں کہ وہ کچھ کر سکے. وَإِن يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ, اگر پہنچائے تجھ کو اللہ کوئی تکلیف, اب یہ سمجھ لینا, اگر اللہ نے سوچ لیا کہ تمہیں کوئی تکلیف پہنچنی ہے تو کوئی ہٹانے والا نہیں ہے مگر وہی, کوئی تکلیف دور نہیں کر سکتا. مت جاؤ لوگوں کے در پہ, مت جاؤ قبروں پر, مت جاؤ مزاروں پہ, مت جاؤ لوگوں کے پاس, اور ان کو یہ فلانا فیس نہیں لیتے وہ, لیکن ویسے وہ آپ کے کام کر کے دیتے ہیں, وہ آپ کو یہ کرا دیتے ہیں, ان سے مسئلے حل ہو جاتے ہیں. ویسے فیس نہیں, وہ پیسے نہیں کوئی لیتے, چاہے پیسے لیتے ہیں نہیں لیتے. جب اللہ تعالیٰ کہہ رہے ہیں کہ اگر تجھ کو اللہ کوئی تکلیف پہنچانے کا اس نے سوچ لیا نا, ساری دنیا بھی مل جائے کوئی ہٹا نہیں سکتا اس کو, مگر وہی اس جس دن اس نے چاہا نا کہ ہٹا دوں, اس دن ہٹ جائے. اب ہر ایک انسان کی زندگی میں کوئی نہ کوئی مسئلے, کوئی تکلیف, کوئی پریشانی ہوتی ہے, اور یہی ٹائم ٹیسٹ کا ہوتا ہے. کہیں کسی کو کوئی بیماری ہو جاتی ہے, کہیں کسی کو کوئی اور گھریلو جھگڑے ہیں, کہیں کوئی اولاد کے کوئی مسئلے ہیں, کہیں کوئی بے اولاد ہے, کہیں کچھ ہے. اب وہ ٹائم ہے انسان یہ آیت سوچے کہ اگر اللہ مجھے کوئی تکلیف پہنچائے تو کوئی نہیں ہٹانے والا, تب انسان صرف اللہ کے در پہ جھکے گا, ورنہ ہر در کھول کے بیٹھ جائے گا, فلانی جگہ جاؤں فلانی جگہ. جب آپ ہر در پہ جائیں گے تو آپ اپنے آپ کو ہی رسوا کریں گے, ٹھوکریں کھاتے پھریں گے در در پہ. اس لیے اس عقیدے سے ہٹ جانا انسان کو رسوائی دیتا ہے. یہ عقیدہ دولت ہے, دولت جس کو مل جائے इन्फॉर्मेशन तो हर एक जानता है, हर एक को पता, किसी से भी पूछ लेना कहेगा हाँ अल्लाह जिसको पहुंचाए जिसको नहीं दे तो वो नहीं उसको मिलता, ये तो सबको पता है। मगर ये बात यकीन के साथ दिल में बैठ जाए, इसके ऊपर हमें मेहनत करनी है हम सबको, तो नुकसान या तकलीफ या जरर ये सब भी अल्लाह के हाथ में है। तो कहीं अल्लाह को छोड़ के मत जाओ। ये जो इश्तिहार दे दे के आपको दावतें लेते ना, हर मुश्किल का हल 7 दिन में 3 दिन में, वरना पैसे वापस, वरना आपकी गारंटी, ये फलाना है, ये सब बेकार बातें हैं। आप उनके इश्तिहारों पे यकीन कर लेते हैं, अल्लाह की किताब पे नहीं यकीन करते कि अगर अल्लाह तुझे कोई तकलीफ पहुंचे कुछ झटा सकता ही नहीं है। क्या ये बात गलत है? क्या आप कुरान पे शक करते? अल्लाह अकबर। वाद का भी खैर, अगर वो इरादा कर ले तेरे साथ भलाई का भी, ये नहीं कहा कि अगर पहुंचाए तुझको, अगर उसने इरादा भी कर लिया ना किसी भलाई का तेरे साथ, इरादा भी कर लिया, हाँ तो किसकी मजाल है कि वो रोक सके फला रात दबली पतली ही, तो फिर नहीं कोई फेरने वाला उसके फसल को, इसकी मिजाल हो सकती कि वो रोक के दिखाए कि अल्लाह ने किसी को फायदा देना हो और कोई रोक के दिखा दे कि नहीं जी इसको ये फायदा नहीं मिलना चाहिए, कोई नहीं रोक सकता। आज की ये आयतें तो हम, मैं कहती हूँ घोल के पी लें, यानी इतनी हमारे अंदर राशिक हो जाए, इतनी जबरदस्त है ये अकीदा हमें, यानी कितना जो स्ट्रेस है हमारा बिल्कुल खत्म हो जाए। अल्लाह हाजिर रवा है, अल्लाह मुश्किल कुशा है। यूनुस अलैहिस्सलाम ने भी यही तो कहा था अंधेरे में मछली के पेट में कि कौन सुनेगा, वहां पे तो कोई पहुंच ही नहीं सकता, जहां कोई होप नहीं था, जहां अंधेरे थे, समंदर का अंधेरा, मछली के पेट का अंधेरा, रात का अंधेरा, वहां पे यूनुस अलैहिस्सलाम की आवाज वहां से भी अल्लाह तक पहुंच गई। कैसे अल्लाह ने निकाला? क्या ये निशानी नहीं है कि अल्लाह जब तकलीफ हटाना चाहे तो कोई नहीं रोक सकता, अल्लाह भलाई का इरादा कर ले कोई उसको फेरने वाला नहीं। और फिर युसीबु बिही मन यशाउ मिन इबादी, पहुंचाता है इसको जिसको चाहता है अपने बंदों में से, जिसके ऊपर चाहता है अपने बंदों में से, किसको पहुंचाना चाहता है? फजल को, जिसको अपना फजल देना चाहता है, जिसके ऊपर चाहता है कि उसका फजल हो, वो उसकी मर्जी है, उसका इरादा। बियदि कल खैर, उसके हाथ में सारी खैर है, तो फिर मायूसी किस बात की? वहुव अल गफूर रहीम, और वो है जो मगफिरत करने वाला है, जो रहम करने वाला है। इसके बारे में एक हदीस में आता है जो मुस्लिम की हदीस है, हदीस कुदसी है, अल्लाह ताला ने फरमाया ऐ मेरे बंदों, मैंने जुल्म को अपने ऊपर हराम कर रखा है और इसे तुम्हारे दरमियान बाहम भी हराम करार दिया है, इसलिए आपस में जुल्म ना करो ऐ मेरे बंदों, तुम सब गुमराह हो सिवाय उसके जिसे मैं हिदायत दूं, तुम मुझसे हिदायत मांगो मैं तुम्हें हिदायत दूंगा, ऐ मेरे बंदों तुम सब भूखे हो सिवाय उसके जिसे मैं खिलाऊं, तो तुम मुझसे खाना मांगो मैं तुम्हें खिलाऊंगा, ऐ मेरे बंदो तुम सब नंगे हो सिवाय इसके जिसे मैं पहनाऊं, तो तुम मुझसे कपड़े तलब करो मैं तुम्हें पहनाऊंगा, ऐ मेरे बंदो तुम रात दिन खताएं करते हो और मैं तमाम गुनाह माफ करता हूँ, तो तुम मुझसे माफी मांगो मैं तुम्हें माफ कर दूंगा, ऐ मेरे बंदो ना तो तुम में मुझे नुकसान पहुंचाने की ताकत है कि तुम मुझे नुकसान पहुंचाओ, और ना तुम में मुझे नफा पहुंचाने की सलाहियत पैदा हो सकती है कि मुझे नफा पहुंचा सको, ऐ मेरे बंदो अगर तुम्हारा पहला और आखिरी आदमी और तुम्हारे इंसान और जिन सब के सब सबसे मुत्तकी शख्स के दिल की तरह हो जाए तो भी इससे मेरी बादशाहत में कोई इजाफा नहीं हो सकता, ऐ मेरे बंदो अगर तुम में से पहला और आखिरी आदमी और तमाम इंसान और जिन तुम्हारे सबसे बुरे आदमी के दिल की तरह हो जाए तब भी मेरी बादशाहत में इससे कोई कमी नहीं आ सकती, ऐ मेरे बंदो अगर तुम में से पहला और आखिरी आदमी और तमाम इंसान और जिन सब के सब किसी एक मैदान में खड़े हो जाएं और मुझसे अपनी अपनी ख्वाहिश के मुताबिक मांगे और मैं हर इंसान को इसकी मांग के मुताबिक दे दूं, तो तो जो कुछ मेरे पास है उसमें से इससे ज्यादा कम नहीं होगा, जितना एक सुई अगर समुन्द्र में डालकर निकाली जाए तो इससे समुन्द्र का पानी कम हो। अल्लाहु अकबर। तो इससे पता चलता है कि मांगो तो अल्लाह से मांगो और हर चीज उसी से मांगो, जो फजल वो तुम्हें पहुंचाना चाहे उसको कोई रोक नहीं सकता, और वो गफूर रहीम है, यानी अगर तुमसे कोई गलती भी हो जाती है पलट आओ, तुम्हारा रब तुम्हारी तौबा कबूल कर लेगा, इवन शिर्क और कुफर को भी वो बख्श देता है अगर इंसान उससे तौबा कर ले। लेकिन लाजिम ये है कि इंसान डिले ना करे और गुनाह को जाहिर ना करे। एक रिवायत में आता है कि हर मुसलमान पर सतर करना यानी पर्दा रखना जरूरी है, चाहे अपने ऊपर जब इससे कोई बुराई का काम हो जाए तब भी पर्दा रखे, जब दूसरे से हो जाए तो तब भी पर्दा रखे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस शख्स ने अपने मुसलमान भाई से दुनिया की कोई परेशानी दूर की अल्लाह उसकी आखिरत की परेशानियों में से कोई परेशानी दूर कर देगा। जो शख्स किसी मुसलमान का पर्दा रखता है अल्लाह उसका दुनिया और आखिरत में पर्दा रखता है, और अल्लाह ताला बंदे की उस वक्त तक मदद करता रहता है जब तक वो अपने भाई की मदद करता है। ये तिर्मिजी में भी और इब्ने माजा में भी। तो हाफिज इब्ने अब्दुल बेर फरमाते हैं कि जब बंदे को दूसरे की पर्दापोशी पे अजर मिलता है तो अपनी पर्दापोशी करने पे भी अजर मिलेगा, बल्कि उससे ज्यादा अजर मिलेगा। तो इंसान यानी अगर कोई गुनाह हो भी जाए तो तौबा करे और अपने गुनाह को लोगों में उसकी इश्तिहार ना बनाता फिरे कि मैं तो ये करती हूँ और मैं ऐसे करती हूँ और मैंने ये कर लिया, इसका इश्तिहार ना दे। मैंने एक बुखारी और मुस्लिम में एक रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुजाहिरीन के सिवा मेरी उम्मत के हर शख्स को माफ कर दिया जाएगा। और मुजाहिरा ये है कि बंदा रात को कोई अमल करे बुराई का जिससे अल्लाह ताला नाराज होता और दिन में वो अमल लोगों के सामने बयान करे, और बड़े फखर से लोग अपने गुनाहों को बयान करते हैं और खुश होते हैं कि देखो जी मैंने ऐसा किया। अल्लाह ताला एक रिवायत में कि अल्लाह ताला बंदे को कि गुनाह पर उस वक्त तक पर्दा रखता है जब तक कि वो उसको नहीं फाड़ता। तो सहाबा ने आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा या रसूलल्लाह वो गुनाह को कैसे फाड़ेगा, आपने फरमाया लोगों में अपना गुनाह बयान करे, ये फाड़ना है, यानी अल्लाह ने पर्दा रखा और वो फाड़ रहा है पर्दे को, वो लोगों को बयान कर रहा है। तो कभी भी अपने गुनाहों की शोहरत ना कराए, गुनाहों को जाहिर ना करे लोगों पे, अगर गुनाह हो जाता है उस पर निदामत होनी चाहिए। देखिये आपको कोई बुरी चीज हो जाए, कोई शर्मनाक चीज हो जाए तो उसको आप इश्तिहार तो नहीं देते ना लोगों को। जब इंसान गुनाह बयान करता है तो इसका मतलब यह है कि उसको कोई शर्म नहीं है और उसको कोई उस पर नदामत नहीं है और उसको कोई झिझक नहीं है और कोई उसके ऊपर उसको रिग्रेट नहीं है, इसलिए बयान नहीं करना चाहिए बल्कि फौरन अल्लाह ताला से तौबा इस्तग़फार करनी चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अपनी पूरी जिंदगी अल्लाह से भलाई मांगते रहो, रब की रहमतों के मौके तलाश करते रहो, इन मौकों पर अल्लाह ताला जिसे चाहे अपनी भरपूर रहमतें अता फरमा देता, और अल्लाह से अपने ऐबों की पर्दापोशी मांगो और अपने खौफ डर का के लिए अमन मांगो अल्लाह ताला से। कुल या अय्युहन नास, कह दीजिए ए लोगो कद जाकुमुल हक मिन रब्बिकुम, तुम्हारे पास हक आ गया। हक क्या है? ये कुरान, ये दीन इस्लाम, ये हक का पैगाम है ना, ये हक आ चुका है तुम्हारे पास। अब इसके बाद फमनेहतदा फइन्नमा यहतदी लिनफ्सी, अब देखिए ये आखिरी आखिरी दावत की पता चल रहा है ना आपको, टोन से भी और अल्फाज से भी और किस तरह से बताया जा रहा है उससे पता चल रहा है कि ये दावत का आखिरी टाइम चल रहा है मक्की दौर में, कि अब तुम्हारे पास सारी चीज वाजे आ गई है, हक सामने आ गया, अब इसके बाद जो इस हिदायत पालेगा तो वो अपना ही फायदा करेगा, अपने लिए पा रहा है। इसलिए जब भी आप कोई नेकी करें ना तो दूसरों पे एहसान ना जताएं, जी मैंने ये पढ़ लिया, मैंने तो इतना पढ़ा, मैंने इतनी मेहनत की, मैं 10 दिन से पढ़ रही हूँ, मैं इतने दिन से याद कर रही हूँ। अगर आपने याद किया तो आपने अपना फायदा किया, अगर आपने कोई इल्म सीखा है कुरान का अपना फायदा किया, अगर आप स्टूडेंट बने हैं और आप रात को और दिन को आप इल्म लेने के लिए उसमें मसरूफ है, किसी के ऊपर एहसान नहीं है, आपके अपने ऊपर आप अपना फायदा कर रहे हैं। इसी तरह जिसने इस दीन को अपना लिया उसने भी अपना ही भला किया, क्यामत के दिन अजाब से बच जाएगा, ये नेकियां क्यामत के दिन तुलेंगी तो अपना ही फायदा कर रहे हैं आप। फिर हम हर हर बात पे लोगों के ऊपर क्यों एहसान जताते हैं? पमन दल्ला, जो भटक गया, जो गुमराह हो गया, जिसने गुमराही को खुद इख्तियार करना चाहा, इन्नमा युदिल्लु अलैहा, कितनी दो टोक बात है। इसमें कौन सी ऐसी बात है जो समझ ना आए किसी को? कि अगर आप भटक रहे हैं ना, किसी के ऊपर कोई नुकसान नहीं है। हम तो जा रहे हैं इस दीन से, हम तो छोड़ रहे हैं, मैंने तो ये चीज छोड़ दी, मैंने तो फलां करना छोड़ दिया, अब जो है तो खुद अपना नुकसान किया, किसी का कोई नुकसान नहीं है, किसी को कोई से फर्क नहीं पड़ेगा। वमा अना अलैकुम बिवकील, अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से फरमा दिया कि सब इंसानों में ये आप ऐलान कर दे, ए लोगो या यूहन्नास, आप सबको बता दे, मैं तुम्हारे पर कोई वकील नहीं हूँ, मैं तुम्हारा कोई हवालादार नहीं हूँ। ये रसूल का काम नहीं है कि वो वकालत करे लोगों की, क़यामत के दिन उनकी जिम्मेदारी उसके ऊपर कि तुमने क्यों नहीं इनसे ये कराया, क्यों तुमने इनको ये करने दिया, ये रसूल की जिम्मेदारी नहीं है और ना ही किसी दाई दीन की जिम्मेदारी। रसूल का काम क्या है? सिर्फ अल्लाह का पैगाम पहुंचा देना। अब उसका काम ये भी नहीं है कि लोगों पे मुसल्लत कर दे, फोर्स करे कि तुम यही करो, नहीं, बस पैगाम पहुंचा दिया, काम खत्म हो गया। अगर कोई सीधे रास्ते पे आते हैं अपने लिए अच्छा करते, नहीं आते तो तुम नहीं जबर कर सकते, तुम इनके पर कोई हवालादार नहीं हो। वत्तबे मा युहा इलैका, और पैरवी करो उसकी जो वही की जाती है तुम्हारी तरफ। है नबी, करने का काम क्या है? जो आपको सुनाया जा रहा है इस पर आप खुद भी अमल करें, और क्या करें? वस्बिर, सबर करें। सबर किस चीज पे? कौन सी चीज थी जिस पे आप सल्लल्लाहु अलैहि वसल्लम ने सबर करना था? इतनी मुखालफतें थी, इस कदर वहां पे अजियतनाक हालात थे, यानी एक सोचे एक इंसान के लिए मेंटली, एक बंदे ने दावत का काम करना है, हालात फेवरेबल ना भी हो, नॉर्मल भी हो, तो इंसान काम करता रहता है, लेकिन वहां पे कैसे हालात थे? जो इस दावत को कबूल करता था उसके साथ क्या किया जाता था, और आप सल्लल्लाहु अलैहि वसल्लम की जैसी मुखालफतें थी, किस कदर मेंटल टॉर्चर था, किस कदर टेंशन का माहौल था, किस कदर स्ट्रेस होगा, सोचिए आप जरा। ये कोई वो ड्राइंग रूम में बैठ के दावतें नहीं दे रहे थे कि आओ आप दीन की तरफ आ जाओ। हर तरफ जिस तरफ देखते थे वहां पे कोई काफिरों ने तरीका छोड़ नहीं दिया था जिससे आपको अजियत न दे, हर तरीके से, इवन आपकी औलाद के थ्रू भी आपको अजियत दी गई। उस मौके पे अल्लाह ताला का हुक्म क्या? सबर, सबर आप करते रहे या नबी, सबर से चलते रहे। मूसा अलैहिस्सलाम का भी हम क्या तरीका देखते हैं, वो भी क्या बताते हैं लोगों को? अल्लाह पे तवक्कुल, अल्लाह पे भरोसा करो, अब आप उसके बाद सबर से चलते रहो अल्लाह के ऊपर भरोसा करके। पर कब तक सबर करें? हत्ता यहकुम अल्लाह, यहां तक कि अल्लाह अपना फैसला भेज दे, अल्लाह का फैसला आ जाए। अल्लाह ताला जो भी फैसला करता है फिर उसके बाद यानी आपको हिजरत का फैसला अल्लाह ताला फरमा दे, या आपके दुश्मनों को खत्म कर दे, या जो भी अल्लाह ताला फैसला करे, आपने सबर के साथ चलते रहना। इस मैदान में सबर बहुत जरूरी है। कभी लोगों की बातें सुनेंगे, कभी मुखालफतें आएंगी, कभी तकलीफें आएंगी, कभी माली परेशानी, कभी जानी तौर पर अजियत दी जाएगी, सबर की जरूरत है। कभी लोग मजाक उड़ाएंगे, कभी लोग तरह तरह की तावीलें करेंगे, कभी लोग कॉम्प्रोमाइज कराने की कोशिश करेंगे आपको, सबर। ये रास्ता है ही सबर का। आप सल्लल्लाहु अलैहि वसल्लम का सफरे ताइफ याद कर लें, कैसे आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर हालात थे, लेकिन सबर के साथ चलना, यही अंबिया की सुन्नत, यही सहाबा कराम का तरीका। और किस चीज के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने सारी अजियतें सही, किस चीज के लिए? किस दीने इस्लाम के लिए, इसी दीन के लिए ना, किसके लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने सारी मुखालफतें सारी तकलीफें इसके लिए सही? आज ये रबीउल अव्वल का महीना, अब इसके अंदर बुलंदो बांग आप सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत के दावे तो होंगे, लेकिन क्या आपकी जिंदगी से ये सबर का नमूना हमने लिया? क्या हमने ये देखा कि किन चीज, किसकी खातिर आप सल्लल्लाहु अलैहि वसल्लम ने ये कुर्बानी दी कि ना अपनी औलाद की फिक्र की, ना अपने घर की फिक्र की, ना अपने हालात की फिक्र की, अपनी जान को घुला दिया किसके पीछे? इस दीन के पीछे। आज जब उस दीन के ऊपर उंगलियां उठने लगी और उस दीन को बदनामी के उसके अंदर ये चला गया, ये दीन इतनी ज्यादा जिल्लत इसके ऊपर मुसल्लत कर दी गई है, इस वक्त पे आज नबी का उसवा क्या है? और हमने क्या करना, सिर्फ बातों से नहीं कि इस्लाम इज पीस, इस्लाम इज पीस, हमारा तो यही बस अब एक रह गया। अब इसलिए लोग भी इसको कुछ नहीं समझते, वो कहते इनका तो काम ही है बस यही कहते रहते हैं इस्लाम इज पीस। इससे अमल करके दिखाओ कि वाकई हम पीसफुल लोग हैं, जितना आप पहले थे गैर मुस्लिमों के साथ और लोगों के साथ, जिस तरह से पहले आपका अच्छाई का मामला था उसे 10 times बढ़ा दो। कि ये अगर आपको ये नबी प्यारे हैं ना, जिन्होंने इतना कुछ सहा इस दीन के लिए, तो ये दीन फिर इतना ही प्यारा होना चाहिए जैसे आपको अपना बच्चा प्यारा है, इस तरह प्यारा होना चाहिए। मेरे नबी ने तकलीफ उठाई इसके लिए, तो क्या मैं अपने आप को संभाल संभाल के रखूंगा? नहीं, मुझे मेरे ऊपर नहीं कोई तकलीफ आ जाए, कोई नहीं। ये सबर के दिन है, इसके अंदर अगर आप पहले थोड़ा अपने कोवर्कर के साथ, अपने नेबर के साथ, अपने और लोगों के साथ पहले थोड़ा करते थे, अब उससे बढ़ के भलाई करें, अच्छाई करें। क्योंकि मेरे नबी रहमतुल लिल आलमीन थे, रहमतुल लिल मुस्लिमीन नहीं थे, सारे जहान वालों के लिए रहमत थे। उनके पास तो दुश्मन भी आता था ना, उसके साथ भी रहमत थी। इस पैगाम को लोगों तक पहुंचाएं कि हम किसके मानने वाले हैं। अगर चंद एक लोगों ने इसको बदनाम करने की कोशिश की है तो हम वो नहीं है, ये है असल पैगाम। लेकिन ये आपकी जुबानी देने से अब नहीं फैलेगा जब तक आप वाकई अमली तौर पे नजर ना आए नमूना सलामती का, चलती फिरती सलामती। आज अगर आप कहीं जाते हैं तो इसलिए किसी का दरवाजा खोल दें कि ये देखेगा कि ये मुसलमान है, इसका किरदार कैसा है। अगर कोई आपसे बुराई के साथ मामला करता है तो आप मुस्कुरा के जवाब देने कि किसी को पता चले कि मुसलमान ऐसा नहीं होता कि वो शर पसंद हो। अगर आपकी गाड़ी ट्रैफिक लाइट पर खड़ी हुई और कोई कुछ मांगने के लिए आया है, तो कोई डोनेशन मांगता है, तो इसलिए दें कि आज ये देखेगा कि ये मुसलमान देने वाले, मदद करने वाले। आज लोग कुरान पढ़ के नहीं इस्लाम को सीखेंगे, हमें देख के इस्लाम को सीखेंगे। जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इस रास्ते में कहा गया सबर करो, हमें कितना सबर करना चाहिए। ये रास्ता मुश्किलात का रास्ता है, अगर अच्छे दिन आए तो कोई मुश्किलों के दिन भी आएंगे, मगर उनमें ये नहीं कि अच्छे से दिनों में तो मुनाफिकों की तरह दीन को पकड़ लिया और जब कहीं सख्ती आई तो भाग गए। ये वक्त की हमें इस्लाम का, हमने ही उसके दिफा करना है, हमने ही बताना है कि इस्लाम असल में क्या है, दूसरों को तो नहीं पता। तो सबर करो यहाँ तक अल्लाह का फैसला आ जाए, हुआ खैरुल हाकिमीन, और बेहतरीन फैसला करने वाला अल्लाह ही है, वो तो सबसे बेहतरीन फैसला करता है। एक बात आप लोगों के सामने रखूंगी, क्योंकि ये दिन ऐसे चल रहे हैं, आप लोगों को हर तरफ से कहीं अशार पढ़े जा रहे हैं, कहीं नाते पढ़े जा रहे हैं, कहीं कुछ हो रहा है। ये लोग सिर्फ वर्बल कुछ करने से कुछ नहीं होता कि इंसान बस गुनगुनाता जाए और नात पढ़ी, मैं बड़ी इश्क और मोहब्बत का इजहार कर रही हूँ। देखो सहाबा से सोचो कि क्या उनको मोहब्बत थी आप सल्लल्लाहु अलैहि वसल्लम से, कि जब हजरत हुबैब को काफिर पकड़ के ले आए थे तो उनकी जो शहादत का मंजर है, हजरत साईद बिन आमिर कहते हैं कि मैंने अपनी आंखों से उनकी शहादत का मंजर देखा था, और उनकी शहादत का मंजर इतना यानी इंसान के ईमान को ताजा करने वाला, और आप सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत क्या होती है ना वो पता चलता है। ये कहते हैं कि उस वक्त मैं जब वहां पे गया और मुझे पता चला कि यहाँ पे हजरत हुबैब को शहीद किया जाना है, क्योंकि काफिर पकड़ के ले आए थे इनको, कैदी बनाया हुआ था और इनसे बदला लेना चाहते थे, तो कहते हैं कि सारे सरदार खड़े में, अब बच्चे खड़े में, हजूम है इतना, और सारे चिल्ला रहे हैं, और सारे मतलब आज क्या व्यू क्या देखने आए हैं ये मंजर के, कैसे सहाबी रसूल को शहीद किया जाता है, कैसे बदर के जो मकतूलीन है उनकी रुसवाई का बदला हमने आज लेना, आज हमने इंतकाम लेना। तो जब ये हजूम अपने इस कैदी को लेकर इस मकाम पे पहुंचा तो कहते हैं कि पहले से एक जगह मुकर्रर थी इनके लिए कि यहाँ पे इनको यानी शहादत इनकी इनकी जान ली जाएगी। तो कहते हैं कि मैंने हजरत सईद बिन आमिर कहते हैं कि मैंने नजर दौड़ाई तो औरतें बच्चे शोर मचा रहे हैं और इनके ऊपर एक सुकून तारी है, और फरमाने लगे अगर तुम्हारे लिए मुमकिन हो तो मुझे मारने से पहले 2 रकत नमाज पढ़ने की मोहलत दो। फिर सईद बिन आमिर ने देखा कि हजरत हुबैब को किबला रुख होके 2 रकत नमाज पढ़ रहे हैं, और ये 2 रकतें कैसी خوبصورت ہیں اور اتنی مکمل کے کیا کہنے. اس کے بعد دیکھا کہ قوم کے سرداروں کی طرف دیکھا جنہوں نے حضرت خبیب نے, اور کہہ رہے ہیں خدا کی قسم اگر مجھے اس بدگمانی کا اندیشہ نہ ہوتا کہ کہیں تم یہ نہ سمجھو کہ میں نے موت کے ڈر سے نماز کو لمبا کر لیا, تو میں نماز اور زیادہ لمبی پڑھتا, اور زیادہ وقت اس میں دیتا. پھر کہتے ہیں کہ میں نے اپنی آنکھوں سے دیکھا حضرت خبیب کا زندہ مسلح ہو رہا ہے, زندہ کا, مردوں کا تو کرتے تھے نا لوگ اس زمانے میں, مردوں کو کے جسم کے اعضاء کاٹتے تھے, کہتے ہیں زندہ حالت میں ان کا مسلح کر رہے, یعنی یہ لوگ ان کے جسم کا ایک ایک آرگن کاٹتے تھے, ایک ایک حصہ کاٹتے تھے ایک کے بعد ایک, اور کہتے تھے کیا تمہیں اچھا لگتا کہ تمہاری جگہ محمد یہاں پہ ہوتا صلی اللہ علیہ وسلم اور تم اس تکلیف سے بچ جاتے, اور ان کے جسم سے خون کے دھارے پھوٹ رہے ہیں اور جواب دے رہے ہیں خدا کی قسم مجھے یہ قطن پسند نہیں کہ میں اپنے گھر والوں میں امن اور چین سے رہوں اور میرا نبی اس کو ایک کانٹا بھی چبھے, مجھے یہ قطن گوارا نہیں ہے. حضرت سعید بن عامر نے دیکھا لوگ فضا میں ہاتھ ہلا ہلا کے بلند آواز سے کہہ رہے مارو اس کو مارو اس کو, کہتے میں نے دیکھا کہ وہ تختہ دار پہ کھڑے اور ہر خون کے فوارے کے ساتھ جو جسم سے پھوٹ رہا ہے یہی جواب دے رہے ہیں میں نہیں, مجھے نہیں یہ گوارا, میں اپنے گھر میں چین سے بیٹھوں اور میرے نبی کو ایک کانٹا بھی چوبے. اور آج اس نبی کو کتنی تکلیف ہو جب وہ دیکھیں کہ اس دین جس کے لیے میں نے اتنی تکلیفیں اٹھائیں آج وہ رسوا ہو رہا ہے اور ہم ہیں کہ ہم آرام سے بیٹھے رہے. آج ہمیں بتانا ہے کہ ہمارے نبی کیسے رحمت للعالمین تھے اور ہم ان کے ماننے والے, آج ہم اپنے کردار سے دکھائیں, اپنے اخلاق سے دکھائیں, اپنے عمل سے دکھائیں, آگے بڑھ کے وہ کام کریں جو میرے نبی کے طریقے تھے, جیسے وہ اپنے دشمنوں کے ساتھ بھی تھے, جیسے وہ اپنے دوستوں کے ساتھ تھے, جیسے وہ اپنے لوگوں کے ساتھ تھے, جیسے وہ خیر خواہ تھے. اگر یہ دل میں لے کر ہم اس معاشرے میں نکلیں گے فلاں بھی میرا دشمن, فلاں بھی میرا دشمن, بس سب کو ختم ہو جانا چاہیے, جب یہ لے کر نکلیں گے تو آپ کیسے کسی کی خیر خواہی کریں گے, کیسے کسی ساتھ اچھا اخلاق کریں گے, کیسے اچھے کردار کے ساتھ پیش آئیں گے. ایک مومن منافق نہیں ہوتا کہ اوپر اوپر سے کچھ اور اندر سے بغض بھرے ہوئے نفرتیں بھری ہوئی ہیں, نہیں, وہ خیر خواہ ہوتا ہے کہ میرے کردار سے بھی میرے اسلام کا نام بلند ہی ہونا چاہیے. آج یہ جو بدنامی کے دھبے ہمارے اوپر لگ گئے ہیں جب تک ہم سب مل کے نہیں کوشش کریں گے اس کو دھونے کے, یہ دھل نہیں سکتے. اور پہلے لوگ کہتے تھے ہمارے اردو زبان میں ایک محاورہ ہے بد سے بدنام برا, بد تو ہوتا ہے لیکن بدنام اس سے بھی برا, کیونکہ وہ اس کے اوپر بدنامی کا دھبا لگ جاتا ہے. اس دھبے کو دھونا ہے ہم نے, اور اس کے لیے ہم سب کو کوشش کرنی کہ واقعی اسلام پیس ہے یہ نظر آئے لوگوں کو. چند ایک لوگوں کی برائی کی وجہ سے سارا دین نہ بدنام ہو. ہم جو ہیں دین کے نمائندے تو ہم بھی تو ہیں نا, ہمیں دیکھو کہ ہم کیسے ہیں جس اپنے کردار کے ساتھ لوگوں کو یہ پیغام دیں. اللہ تعالیٰ ہمیں اس دین کا صحیح نمائندہ بنائے اور واقعی اسلام کا صحیح درس لوگوں تک پہنچانے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.
ولقد بوأنا بني اسرائیل مبوأ صدق ورزقناهم من الطیبات فما اختلفوا حتى جاءهم العلم إن ربك يقضي بينهم يوم القيامة فيما كانوا فيه يختلفون فإن كنت في شك مما أنزلنا إليك فاسأل الذين يقرؤون الكتاب من قبلك لقد جاءك الحق من ربك فلا تكونن من الممترين ولا تكونن من الذين كذبوا بآيات الله فتكون من الخاسرين إن الذين حقت عليهم كلمة ربك لا يؤمنون ولو جاءتهم كل آية حتى يروا العذاب الأليم فلولا كانت قرية آمنت فنفعها حين ولو شاء ربك لآمن من في الأرض كلهم جميعا أفأنت تكره الناس حتى يكونوا مؤمنين وما كان لنفس أن تؤمن إلا بإذن الله ويجعل الرجس على الذين لا يعقلون قل انظروا ماذا في السماوات والأرض وما تغني الآيات والنذر عن قوم لا يؤمنون فهل ينتظرون إلا مثل أيام الذين خلوا من قبلهم قل فانتظروا إني معكم من المنتظرين ثم ننجي رسلنا والذين آمنوا كذلك حقا علينا ننجي المؤمنين قل يا أيها الناس إن كنتم في شك من ديني فلا أعبد الذين تعبدون من دون الله ولكن أعبد الله الذي يتوفاكم وأمرت أن أكون من المؤمنين وأن أقم وجهك للدين حنيفا ولا تكونن من المشركين ولا تدع من دون الله ما لا ينفعك ولا يضرك فإن فعلت فإنك إذا من الظالمين وإن يمسسك الله بضر فلا كاشف له إلا هو وإن يردك بخير فلا راد لفضله يصيب به من يشاء من عباده وهو الغفور الرحيم قل يا أيها الناس قد جاءكم الحق من ربكم فمن اهتدى فإنما يهتدي لنفسه ومن ضل فإنما يضل عليها وما أنا عليكم بوكيل واتبع ما يوحى إليك واصبر حتى يحكم الله وهو خير الحاكمين.